नमस्कार, अन्तरसंवाद कार्यक्रमबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्ति तथा जानकारहरूसँग कुराकानी गर्ने गर्छौं। सरकारको सिफारिशमा संसद विघटन भएपछि यति बेला मुलुकमा राजनैतिक तरंग उत्पन्न भएको छ। संघीय संसदको समय अवधि अझै दुई वर्ष बाँकी छँदा विघटन गरी मध्यावधि निर्वाचनको मिति समेत घोषणा भएको अवस्थामा यस विरूद्ध सर्वोच्च अदालतमा 12 रिटहरू दायर भएका छन्। अब यसको निरूपण अदालतले गर्नेछ। हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारलाई चारैतिरबाट घेराहाली काम गर्न नदिएको, जसका कारण आफ्नो चाहना नहुँदा पनि संसद विघटन गर्नु परेको बताउनु भएको छ र अब जनमत लिने उत्तम उपाय निर्वाचनमा जानु नै भएको उहाँले बताउनु भएको छ। अर्कोतर्फ आज दुई पक्षले नेकपाको केन्द्रीय समिति बैठक बोलाएका छन्। यसबाट नेकपा फूटको संघारमा पुग्ने विश्लेषण पनि राजनैतिक वृत्तमा गरिएको छ। आज हामी यिनै विषयमा प्रधानमन्त्रीका कानून विज्ञ अधिवक्ता बाबुराम दाहालसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ बाबुराम दाहालज्यू कार्यक्रममा यहाँलाई।
हजुर,
अब हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुभयो र सम्बोधनको शुरूमै थियो निर्धारित समयभन्दा 1.5 वर्ष अगावै ताजा जनादेशका निम्ति जनता समक्ष जानुपर्ने अवस्था सिर्जना होला भन्ने अनुमान हामी कसैलाई पनि थिएन भनेर उहाँले उल्लेख गर्नुभएको छ। अब यो अवस्था कसरी आयो प्रधानमन्त्रीलाई, यसैबाट शुरूआत गरौं न कुराकानीको।
अब देशमा अहिले नेपाल कम्युनिस्ट पार्टी नेकपाका धेरै नेताहरू कार्यकर्ताहरू असमञ्जस अवस्थामा हुनुहुन्छ र देशभरि एउटा तरङ्ग पैदा भएको छ। यो कसरी आयो भनेर यहाँले सोध्नुभयो। यसमा यो बाध्यात्मक रूपमा यो आउँदैछ भन्ने कुराको महसुस सायद नेपाल सबैलाई धेरै पहिलेदेखि नै करिब 1 वर्षदेखि नै महसुस पनि सबैलाई भएकै हो, विवाद छैन। अब उहाँले सामान्य प्रधानमन्त्रीले यसलाई यो परिस्थितिलाई राष्ट्र अनुकूल बनाउन र यसलाई चाहिँ नि जुन ढङ्गले 5 वर्षको लागि नेपाली जनताले भोट दिएर यो सरकार बनाउनलाई जनादेश दिएको थियो त्यसलाई चाहिँ कायम राख्नलाई उहाँले भरमग्दुर प्रयास गर्नुभयो। अब त्यो प्रयास कुनै पनि तरिकाले सफल नहुने अवस्थामा पुगेपछि बाध्यात्मक रूपमा प्रधानमन्त्रीले यो कदम चाल्नु भएको।
अब यसलाई लिएर विभिन्न कानूनी दृष्टिकोणमा, संवैधानिक दृष्टिकोणमा विश्लेषण गरिएको छ। अब सर्वोच्च अदालतमा पनि 12 यस विरूद्धका रिटहरू दायर भएका छन्। अब यसलाई लिएर संवैधानिक कोणबाट हेरिएका कुराहरूलाई यहाँ के भन्नुहुन्छ?
अब कुनै पनि विषयमा मुद्दाहरू पर्ने मानिसहरूले सचेत नागरिक त्यसको चाहिँ बारेमा अदालत जाने हाम्रो अहिलेको संविधानले दिएको अधिकार हो, उहाँहरू जानुभएको छ, यसमा केही भन्नु छैन। यो उहाँहरूको राइट्स हो, अदालतले भोलि दिने भर्डिक्ट आफ्नो ठाउँमा छ र सबैले आफूलाई लागेको हिसाबले मुद्दा गर्नु उहाँहरूको अधिकार हो, यसमा केही भन्नु छैन है। तर अब संवैधानिक रूपमा प्रधानमन्त्रीले सिफारिस गर्नुभएको छ, राष्ट्रपतिले त्यसलाई स्वीकार गरेर संसद भङ्ग गर्नुभएको छ, संसदको मिति के अरे निर्वाचनको मिति तोकिएको छ, निर्धारित मितिमा निर्वाचन गर्नको लागि निर्वाचन आयोग तयार भएर अगाडि बढेको छ, राष्ट्रका प्रशासनिक निकायहरू सबै निर्वाचनतर्फ अगाडि बढिसकेको अवस्था छ र यो अवस्थामा सम्मानित सर्वोच्च अदालतमा मुद्दा परिसकेपछि सर्वोच्च अदालतले एउटा भर्डिक्ट देला त्यो भोलिको कुरा हो। त्यो अब हरेक विषयमा मुद्दाहरू परेका छन् र सर्वोच्च अदालतमा मुद्दाहरू पर्ने स्वाभाविक कुरा हो, त्यसलाई केही अन्यथा भन्नुपर्ने कुरा छैन।
हजुर, अब अदालतको विषय भयो, अदालतमा विचाराधीन विषय कोट्याइराख्न जरूरी पनि छैन, अब यो निरूपण अदालतले गर्नेछ। अब यो त छँदैछ, अर्कोतर्फ यो संघीय लोकतान्त्रिक गणतन्त्रले आत्मसात गरेका मूल्य र मान्यतालाई हाम्रा शीर्ष नेताहरूले बिर्सन पुग्दा अहिलेको समस्या आएको एउटा दृष्टिकोण एउटा कोणबाट आएको छ। अर्कोतर्फ सहकारी सहअस्तित्व र समन्वयको अभावका कारण पनि यो अहिलेको जुन जटिल परिस्थिति उत्पन्न भएको छ, यो परिस्थिति आयो भन्ने एउटा विश्लेषण पनि छ। अब यसलाई चाहिँ कसरी अब यो सँगै अब यो राजनीतिक जुन ध्रुवीकरण छ यसलाई एकताबद्ध बनाएर एउटा मिलन बिन्दु खोज्न पनि आवश्यक छ। अब आगामी यो बाटो चाहिँ कस्तो होला, अब कसरी बढ्ला, के अनुमान गर्न सकिन्छ?
अब हेर्नुहोस्, हामीहरू अहिले कुन व्यवस्थामा नि आएको छौँ, हाम्रो देशको व्यवस्था के हो, यो कसरी सुरुवात भयो विश्वमा, यो कहाँबाट कसरी यहाँ आइपुगेको छ भन्ने कुरा हामी सबैले ख्याल गर्नुपर्छ. हामीले तपाईँले अहिले क्वेसनमा पनि भन्नुभयो, यो चाहिँ सङ्घीय व्यवस्था हो, यो वेस्ट मिनिस्टर मोडलको व्यवस्था हो, यो व्यवस्था हामी सबैले स्वीकार गरेर 72 सालमा संविधान निर्माण गरेर हामी अगाडि बढिरहेको अवस्था हो. त्यस कारणले गर्दाखेरि यो हाम्रो देशको मात्रै एउटा उपज, हामीले मात्रै बनाएको संविधान होइन, यो विश्वव्यापी रूपमा चलिरहेको एउटा निरन्तरताको हिसाबमा हामीले यो संविधान निर्माण गरेर अगाडि बढेका छौँ. अब यसमा संविधानवादका कुराहरू आउँछन्, यसमा तपाईँको विश्वव्यापी रूपमा चलेका प्रचलनहरूको कुरा आउँछन्, वेस्ट मिनिस्टर मोडल भनेको के हो भन्ने कुरा पनि यसमा आउँछ, यसमा सङ्घीय गणतन्त्रात्मक राज्य कस्तो हुन्छ भन्ने कुरा पनि यसमा आउँछ, यी सबै कुराले यसलाई निर्देशित गर्छ र अगाडि बढ्छ.
अब यो परिस्थितिले मुलुकको संविधान सङ्कटमा पर्यो भनेर विश्लेषण पनि आएको छ, अब यसलाई संविधान संकटमा परेको मान्न सकिन्छ, संवैधानिक संकट उत्पन्न भएको हो,
यसलाई संविधान संकटमा परेको छैन, संविधानलाई केही यसले असर परेको छैन, संविधान आफ्नै ठाउँमा छ, संविधानले दिएको निर्देशन अनुसार निर्वाचनको मिति तोकिएको छ, तोकिएको मितिमा निर्वाचन गर्नको लागि राज्य संयन्त्र मैले अघि नै भनिसकेँ अगाडि बढिसकेको छ, मानिसले बालिक मताधिकार प्रयोग गर्नुहुन्छ र त्यसपछि निर्वाचन हुन्छ र निर्वाचनबाट कसले कति पन्त ल्याउँछ, कसले कति ल्याउँछ, के हुन्छ त्यसको आधारमा संविधानले निर्देश गरेका छ, लार्जेस्ट पार्टी भयो भने के हुन्छ, 2/3 भयो भने के हुन्छ, अथवा बहुमत भयो भने के हुन्छ, बहुमत भएन त्यसमा चाहिँ अल्पमतका पार्टीका दलका चाहिँ भयो भने के हुन्छ भन्ने कुरा संविधानले प्रष्ट रूपमा लेखिदिएको हुनाले त्यही हिसाबमा भोलि सरकार बन्ने अथवा नबन्ने अवस्था सिर्जना हुन्छ. यसमा संवैधानिक रूपमा कुनै सङ्कट उत्पन्न भएको छैन.
अब यो परिस्थितिमा अब नेकपाको कुरा गर्दा, अबको अहिलेको सत्तारूढ दल नेकपाकै कुरा गर्दा, अब आज दुवै पक्षले केन्द्रीय समितिको बैठक पनि आह्वान गर्नुभएको छ, अब यसले पनि अब पार्टी कता जानेछ भनेर निर्दिष्ट गर्ला, तर अब एउटा निर्वाचन घोषणा भइसकेको अवस्थामा अब नेकपाकै कुरा गर्दा एउटा ठूलो पंक्ति एकातिर र अर्को पंक्ति एकातिर हुँदा, अब यो जुन खालको सरकारको निर्णय आएको छ यो कार्यान्वयन होला र
त्यस्तो हुन्छ. यो कुरा आज भएको होइन, यो अब केही मान्छेलाई आज भइरहेछ, अब आजको केन्द्रीय कमिटिको बैठक भन्ने लागिरहेछ, यो करिब करिब 1.5 वर्ष पहिलेदेखि नै यो भइराखेको कुरा हो, यो आज मात्र भएको होइन, यो 1.5 वर्ष अगाडिदेखि नै यस्तै भइराखेको छ पार्टीभित्र भन्ने हामी पार्टीभित्र भने सबलाई थाहा छ यो कुरा, होइन बाहिर जनमानसलाई कम थाहा होला अथवा उहाँहरूलाई चाहिँ के भयो भनेर चाहिँ धेरै सशङ्कित हुनुभएको छ, धेरै सशङ्कित हुनुपर्ने अवस्था छैन. जस्तो अर्को एउटा शब्द यहाँले अहिले भन्नुभएको छ, बहुमत अथवा चाहिँ धेरै व्यक्तिहरू एकापट्टि लाग्दाखेरि यो अगाडि बढ्ला र भनेर जुन आशंका यहाँले व्यक्त गर्नुभएको छ, यसमा कुरा के आउँछ भने संसद विघटन भइसकेपछि त्यहाँका सांसदजीहरू को कति संख्यामा कतापट्टि लाग्नुभयो भन्ने कुराले किन मायने राख्दैन भने यहाँनिर सांसदजीहरू को जुन उहाँको एउटा उहाँले कसैले जितेर आउनु भएको छ, कसैले समानुपातिकबाट हुनुहुन्छ र उहाँहरूको इन्ट्रेस्टमा धक्का पर्यो, उहाँहरूको आफ्नो इन्ट्रेस्ट हुन्छ, उहाँहरूको आफूले जुन काम गरिरहनु भएको छ त्यो कामबाट उहाँहरू च्युत हुनु भएको छ, त्यस कारणले गर्दाखेरि इन्ट्रेस्टमा धक्का हुने साथीहरू को कता लाग्नु भएको छ भन्ने कुराले अहिलेको संविधानले कुनै मायने राख्दैन, कुनै अर्थ राख्दैन. अर्थ राख्छ पार्टी भनेको केन्द्रीय कमिटी छ, केन्द्रीय कमिटीले गरेको निर्णय के हो कसरी हुन्छ भन्ने कुराले अर्थ राख्छ, यसमा विवाद छैन. तर केन्द्रीय कमिटी के हो, केन्द्रीय कमिटीले कसरी निर्णय गर्छ, केन्द्रीय कमिटीले गरेको निर्णयले के असर हुन्छ भन्ने कुरा हाम्रो नेपाल कम्युनिस्ट पार्टी नेकपाको विधान मान्छेले पढ्नुपर्छ र अरू दल जस्तो यो दल होइन, यो चाहिँ अहिले अन्तरिम विधान छ हाम्रो, यो विधान पनि होइन, यो अन्तरिम विधान हो, महाधिवेशनले यसलाई स्वीकृत गर्न बाँकी नै थियो र अहिलेको अन्तरिम विधानमा धेरै कुराहरू अन्तरिम रूपमा व्यवस्था गरिएको छ, त्यस कारणले त्यो व्यवस्थालाई नहेरिकन संख्या मात्रै हेरेर अब यसो होला, यो संख्या यति धेरै भएको हुनाले यस्तो होला भनेर कुरा गर्नुपर्ने कुनै कारण छैन. अहिलेको विधानले तपाईँको चाहिँ संख्यालाई हेर्दैन, अहिलेको विधानले हेर्ने भनेको त्यसमा कसको सिग्नेचर चाहिन्छ, दुईवटा अध्यक्षको अनिवार्य सिग्नेचर चाहिन्छ भनिएको छ, त्यसपछि दुईवटा अध्यक्षको निर्देशनमा महासचिवले सिग्नेचर गरेको हुनुपर्छ भनिएको छ, त्यस कारणले गर्दाखेरि संख्यालाई मात्रै हेरेर यो कुरा चाहिँ गर्नु मिल्दैन.
अब निर्वाचनमा नेकपालाई आम नागरिकले दुई तिहाई बढ़ी मत दिएर विजय गराएका थिए, सबैभन्दा ठूलो पार्टी बनाएका थिए र सरकार पनि सञ्चालन गरेको थियो। यो अवस्थामा अब फेरि अब यसको समय नसकिँदै आम नागरिकमा जाँदा आम नागरिकमा एउटा प्रश्न अहिले उठ्ने गरेको छ, फेरि हामी निर्वाचनमा किन जाने, मतदान किन
गर्ने? कुरा मैले बुझेँ। अब 18 महिना पहिला यो निर्वाचन हुँदैछ, आम निर्वाचन हुने 5 वर्ष पुग्न भयो, 18 महिना अगाडि यो निर्वाचन हुँदैछ वैशाखमा। अब 18 महिना किन अगाडि किन तपाईँहरू चाहिँ यसरी यहाँ आउनुभएको छ भनेर जनताले प्रश्न गर्छन्, यसमा विवाद छैन। तर त्यो किन आउनु पर्यो भन्ने कुरा चाहिँ नेपाली जनताले, मलाई लाग्छ, मैले अघि पनि यहाँलाई निवेदन गरेँ, 1.5 वर्ष अगाडिदेखि नै यो कुरा नेपाली जनताले महसुस गरिराखेकै छ। अहिले आएर त्यो एउटा परिणतिमा पुगेको मात्रै हो, अहिले आएर संसद परिवर्तन हुने अवस्थामा पुगेको मात्रै हो, हठात रूपमा यो भएको कुरा होइन। यो चाहिँ नि यसको लक्षणहरू मैले भनिसकेँ यहाँलाई, धेरै पहिलेदेखि नै यसको सुरुवात भइराखेकै हो। अब महाधिवेशन, पार्टीको महाधिवेशन समयमा गर्नुपर्ने कुरा थियो, तपाईँको सरकार चाहिँ जुन ढङ्गले गठन भयो त्यसमा चाहिँ नि सरकार त एकजनाको नै हुन्छ, प्रधानमन्त्री एकजना हुनुहुन्छ, बाँकी सबै नेताहरू त्यो दलमा अथवा त्यो पार्टीमा हुनुहुन्छ, सबैजनाले सहयोग गर्नुपर्ने अवस्था थियो, सबै मिलेर जानुपर्ने अवस्था थियो। र सबै मिल्न नसक्ने अवस्थामा र सबैले एकै ठाउँमा बसेर सहयोग गर्न नसक्ने अवस्थामा यस किसिमको व्यवहारहरू 1.5 वर्ष पहिलेदेखि नै भइराखेकै हो पार्टीभित्र, त्यस खाले महसुस पार्टीभित्रका धेरै सबै मान्छेलाई यो कुराको महसुस पहिलेदेखि नै छ र धेरैजनाले भनिराखेको पनि हो। किनभने यसरी बस्नुभन्दा त एउटा चाहिँ एउटा परिणतिमा पुर्याएर जाँदा नै राम्रो हुन्छ भन्ने कुरा चाहिँ पहिलेदेखि नै भनिआएकै हो सबै, र अहिले पनि पार्टी फुटिसकेको छैन र पार्टी फुटाउनु हुँदैन, पार्टी एक ढिक्का भएर बस्नुपर्छ। यो एउटा चाहिँ के छ भने मिलेर जान नसक्ने अवस्था सिर्जना भएको हुनाले र पार्टीलाई असहयोग भएको अवस्था सिर्जना भएको हुनाले बाध्यात्मक रूपमा प्रधानमन्त्रीले यो कदम चाल्नुभएको छ र नेपाली जनताले यसलाई ध्यानपूर्वक भोलि फेरि मतदान गर्नुहुनेछ। त्यस कारणले सबै दलका नेताहरू, नेकपाका नेताहरू एकै ठाउँमा बसेर दललाई, दलको चाहिँ एकतालाई अक्षुण राखेर नै अगाडि जानुपर्छ भन्ने मलाई लाग्छ र यसमा चाहिँ टुटफुट गरेर पार्टी फुटाएर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी प्रधानमन्त्रीका कानून विज्ञ अधिवक्ता बाबुराम दाहालसँग कुराकानी गरिरहेका छौं। अब दाहालज्यू, जुन संसदको विघटन भयो र यो यसको विरूद्धमा अहिले अदालतमा रिट दायर भएका छन्, अब कथम कथाचित यो जुन विघटनको जुन निर्णय छ यसलाई अदालतले उल्टाइदियो भने अब एउटा कानुनी वैधता, राजनैतिक जुन एउटा तरलता चाहिँ कतातिर जाला, के अनुमान गर्न सकिन्छ?
अब हेर्नुहुन्छ, यो हामीले 51-52 सालमा एउटा 51 साल र 52 सालमा हामीले दुईटा कुरा यो हामीले भोगिसकेका हो। यो करिब चाहिँ 25 वर्ष अगाडिको कुरा हो, अहिले अहिले झन्डै 40 वर्ष भन्दा माथिको मान्छेलाई मात्रै यो कुरा राम्रोसँग थाहा छ, 40 वर्षभन्दा तलको मान्छेलाई यो कुरा थाहा छैन। त्यति बेला पनि यही अवस्था सिर्जना भएको थियो, विद्याप्रसाद कोइरालाले पनि संसद विघटन गर्नुभएको थियो, तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि संसद विघटन गर्नुभएको थियो। त्यो दुईटा कुराको परिवेशलाई हामीले ध्यान दिनुपर्छ। त्यति बेलाको संविधानमा क्लियर कट रूपमा के थियो त भन्दाखेरि प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भनेर लेखिएको थियो 2047 सालको नेपाल अधिराज्यको संविधान 2047मा। त्यति बेला गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गर्नुभयो। सर्वोच्च अदालतले के भन्यो भन्दा यो विघटन गरेको ठिक छ, यो चाहिँ प्रधानमन्त्रीले ताजा जनादेशको लागि जान पाउँछ भन्यो। संविधानमा लेखेको कुरा एउटै थियो, त्यहाँ कुनै विघटन थिएन। तर पछि मनमोहन अधिकारीले संसद विघटनको प्रस्ताव गर्नुभयो, तत्कालीन राष्ट्र तत्कालीन राजाले त्यसलाई चाहिँ स्वीकार गर्नुभयो र त्यसलाई चाहिँ नि अदालतले के भन्यो भने यो मिल्दैन भनेर रिस्टोर गरिदियो। त्यसले दुईटा चिज हामीले हिजोदेखि हेर्दै आएका छौँ, संविधानमा लेखेपछि मात्रै विघटन गर्न पाइन्छ भनेर भनियो भने त्यतिखेर संविधानमा लेखिएको थियो प्रधानमन्त्रीले विघटन पनि गरेका थियो, कसरी संसद पुनर्स्थापना गर्छ? किन संविधानमा त लेखेको थियो विघटन गर्न पाउँछ भनेर लेखेको थियो र संसद विघटन गरेको थियो, विघटन गर्न पाउँछ भनेको थियो, विघटनलाई सर्वोच्च अदालतले स्वीकार गरेको थियो। त्यो त्यति बेलाको हामीले नजिक दुईटा अहिले पनि बरकरार छ, यो हामी अदालतमा भोलि छलफल गर्छौँ, यो अदालतले भोलि यो चिज हेर्छ। र अहिलेको अवस्था यहाँले सङ्केत गर्नुभएको संविधानमा लेखा छैन, यो कुरा कसरी भयो भन्ने पनि यहाँले बुझ्नुभएको होला, नेपाली जनतालाई यसमा चासो छ। यसमा मैले के भन्छु भने हामी मैले सुरुमा यहाँलाई भनेको थिएँ हामी वेस्ट मिनिस्टर मोडलमा छौँ, हामीले बेलायतबाट निश्चित भएको र त्यहाँबाट आएको बेलायत भारत लगायतका देशहरूलाई हामीले अनुसरण गरेर बनाएको संविधान हो। यो संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैन भनेर कहीँ लेखेको छैन। अरू धेरै कुराहरू जस्तै अविश्वासको प्रस्ताव भयो भने अर्को प्रधानमन्त्री प्रस्ताव गर्नुपर्छ भनेर लेखिएको छ, धेरै कुरामा यहाँ क्लियर गर्न खोजिएको छ। तर संसद विघटनको हकमा मौन बसिरहेको छ संविधान, प्रधानमन्त्रीले यो तरिकाले यसरी संसद विघटन गर भनेको छैन। तर अब त्यहाँ के लेखिएको छ भने धारा 85(1) त्यसै गरी धारा 76(1) के लेखिएको छ भने प्रधानमन्त्रीको त्यो प्रेरोगेटिभ राइट्स हो, प्रधानमन्त्रीले यो चिज गर्न सक्छ भन्ने कुरा संविधानमा उल्लेख गरिएको छ। कसरी उल्लेख गरिएको छ त त्यहाँनिर संविधानमा भन्दाखेरि प्रधानमन्त्रीले बहुमत प्राप्त प्रधानमन्त्री भन्ने दुई तिहाईको प्रधानमन्त्री, तपाईँ आफै भनिरहनु भएको छ, नेपाली जनता सबैले भनिराखेको छ, दुई तिहाईको प्रधानमन्त्रीले किन विघटन गरेको भनेका अनि दुई तिहाईको प्रधानमन्त्री किन विघटन गर्न जान्छ किन जान्छ, यो त दुई तिहाईको प्रधानमन्त्री भन्ने दुई तिहाईको प्रधान किन जान्छ भन्दा बाध्यात्मक रूपमा परिस्थिति परेर मात्रै जान्छ, नभए जाँदैन नि। त्यस कारणले गर्दाखेरि उहाँको विरुद्धमा कुनै अविश्वासको प्रस्ताव पनि थिएन, उहाँलाई संसदीय दलबाट हटाउनको लागि संसदीय दलमा अविश्वासको प्रस्ताव पनि थिएन। त्यस कारणले गर्दाखेरि अहिले पनि उहाँ चाहिँ बहुमत प्राप्त संसदीय दलको नेता हो, त्यस कारणले गर्दाखेरि अहिले अब इन्ट्रेस्टमाथि असर परिसकेपछि संसद विघटन भइसकेर सांसदहरू गइसकेपछि अब साथीहरूले यतिजना जम्मा भएर यसरी गरियो भन्ने कुराको अर्थ राख्दैन। कानुनी रूपमा यो चाहिँ के हुन्छ भन्दाखेरि इन्ट्रेस्ट ग्रुपमा अथवा आफूलाई पर्ने चाहिने असरमा कसैले चाहिँ अर्को तरिकाले चाहिँ व्याख्या गर्छ भने त्यसलाई कोर्टले भोलि चाहिँ मान्दैन र अहिलेको प्रधानमन्त्रीलाई यो अधिकार छैन भन्न पनि मिल्दैन।
अब दाहालज्यू, अब अन्त्यमा यो नेकपाभित्रको आन्तरिक द्वन्द्वले सिर्जित जुन खालको अहिलेको यो राजनैतिक समस्या छ, अब यसलाई सुल्झाउनको लागि अझै भन्यो भने नेकपाभित्र नै एउटा सहमतिको प्रयास खोज्नुपर्छ, सहमतिको प्रयास जरूरी छ। अब सम्भावनाहरू के देखिन्छन्, यो सहमति हुन सक्ला यो अवस्थामा के देख्नुहुन्छ यहाँ?
अब ठिक सोध्नुभयो तपाईँले प्रश्न, अहिलेको प्रश्न चाहिँ तपाईँले अहिले पछि सोध्नुभएको चाहिँ अहिलेको वास्तविक प्रश्न यो हो र अहिलेको नेपाली जनताले पनि हेरिराखेको हो र नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यकर्ताले हेरिराखेको कुरा पनि पछिल्लो तपाईँले सोध्नुभएको क्वेसन हो। हामी यसमा चाहिँ धेरै छलफल गर्नुपर्छ भन्ने मलाई लाग्छ र हामीले चाहिँ के भन्छौँ भने हामी पार्टीका कार्यकर्ता हौ, हामीलाई सबै नेताहरूप्रति उत्तिकै सम्मान छ, सबै नेताहरूप्रति हामी चाहिँ सम्मान भाव प्रकट गर्छौँ। त्यस कारणले गर्दाखेरि यो पार्टी फुटाएर जानुपर्ने अवस्था छैन, पार्टीलाई टुक्रा टुक्रा बनाउनु पर्ने अवस्था छैन। त्यसो गरेर राष्ट्रलाई पार्टीलाई ती नेताहरूलाई कसैलाई पनि यसले जाने के अरे फाइदा गर्दैन। त्यस कारणले हाम्रो चाहिँ कुरा के छ भने प्रधानमन्त्रीले बाध्यात्मक रूपमा यो अवस्था यो चाहिने स्थिति उहाँलाई चाहिँ आएको हो, यसमा हामी सबैले मनन गरौँ। यो परिस्थिति सिर्जना गराउने काममा केपी ओलीको मात्रै हात छैन, त्यसमा चाहिँ प्रत्येक नेता प्रत्येक ठुला नेताहरूको हात छ। हामीले हिजो सबैले आफ्नो आफ्नो ठाउँबाट हामीले गल्ती गऱ्यौँ र यो अवस्था सिर्जना भयो भन्ने कुरा सबैले महसुस गर्ने हो भने यो चिज हाम्रो आज पार्टी फुटेको पनि छैन र यसलाई फुटाइरहनु पर्ने अवस्था पनि छैन र त्यति सजिलोसँग पार्टी फुट्ने अवस्था पनि छैन।
हजुर, आजका लागि हामीसँग निर्धारित समय यति नै रह्यो दाहालज्यू, यो महत्वपूर्ण समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।